तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। अरू रोचक सामग्रीहरूका लागि sbs.com.au/nepali जानुहोस्। र श्रोतामिन, भिक्टोरियामा रहेका नेपाली महिलाहरूको सहयोगका लागि गत केही वर्षदेखि काम गर्दै आएको दिदीबहिनी समाज भिक्टोरियाको स्थापनादेखि अहिलेसम्म उक्त संस्थामा आबद्ध रहँदै आउनुभएकी जमुना पराजुलीबारे यदि तपाईँ मेलबर्नमा बस्नुहुन्छ भने सायद तपाईँले सुन्नु त भएको होला। हाल कोरोना भाइरस महामारीको समयमा पनि आफ्नो नर्सिङ पेसा लगायत समुदायमा घरेलु हिंसा लगायतका समस्याहरूको सामना गरिरहेकाहरूको सहयोगमा सक्रिय पराजुलीको नेपालदेखि मेलबर्नसम्मको यात्रा सामान्य पनि रहेको छैन। आफ्नो गाउँमा स्कुल जाने पहिलो बालिका रहनुभएको पराजुली अहिले पिएचडी पनि गरिसक्नु भएको छ र यसबारे कुरा गर्न अहिले उहाँ हाम्रो साथमा हुनुहुन्छ। जमुनाजी नमस्ते र स्वागत छ एसपिएसको नेपाली कार्यक्रममा।
नमस्ते राजेशजी, मौकाको लागि धन्यवाद।
अब सबभन्दा पहिला एकचोटि अब हामीले तपाईँले गर्नुभएको अस्ट्रेलियामा गर्नुभएको मेलबर्नमा गर्नुभएको कामबारे त हामीले कुरा गर्दै आएका छौँ, त्यही भएर आज एकचोटि तपाईँबारे पनि कुरा गरिहालौँ भनेर अब केही दिन अगाडि आयोजना भएको महिला दिवसको अवसरमा आयोजना भएको कार्यक्रममा तपाईँले आफ्नो परिचय जुन दिनुभएको थियो त्यसमै अलिकति ध्यान दिन मलाई मन लागेको है। अब त्यसमा अब तपाईँले भन्नुभएको थियो अब आफ्नो गाउँमा स्कुल जाने तपाईँ पहिलो बालिका हुनुभएको थियो भनेर, त्यसबाटै सुरु गरौँ होइन। तपाईँको यात्रा मेलबर्नसम्मको यो यात्राको अन्तर्गत कस्तो थियो तपाईँको बाल्यकाल, त्यसबाटै सुरु गरौँ न त।
हस् धन्यवाद। मेरो बाल्य अवस्थादेखि अहिलेसम्मको कुरा गर्नुपर्दा सरसर्दै हुँदा मेरो जीवन चाहिँ सङ्घर्ष र सफलताको मिश्रित जीवन भन्नुपर्छ। र बाल्य अवस्थामा म त्यो सिन्धुपाल्चोकको एउटा साधारण गाउँमा एउटा साधारण परिवारमा जन्मेकी छोरी र म पहिलो स्कुल जाने छोरी थिएँ। त्यतिखेर मेरो हजुरआमाले चाहिँ मलाई संस्थानमा पढ्न सक्ने बनाउन चाहनुहुन्थ्यो र त्यसले गर्दा म पहिलो केटी भएँ त्यो गाउँको स्कुल जाने। र जब संस्थानमा पढ्ने क्रम जान्न सक्ने भइसकेपछि अब छोरीले पढ्नु आवश्यकता छैन, यद्यपि मेरो हजुरआमाले चाहिँ अझै पढाउन चाहनुहुन्थ्यो, तर समाजमा अथवा अरू परिवारमा चाहिँ अब पढ्नु आवश्यक छैन, छोरीले पढेर के हुन्छ, छोरीको जात अर्काको घरमा जाने जात, पढायो भने इज्जत फाल्छन् भन्ने एउटा कुरीति धारणा हुन्छ नि, एउटा कुसंस्कार भनौँ अथवा अन्धविश्वास थियो त्यो ठाउँमा, प्रकोप थियो। र त्यसको बावजुद मैले धेरै लडाइँ लड्नु पर्यो मेरो आफ्नो एजुकेसनलाई कन्टिन्यू गर्नको लागि। म धेरैपल्ट विद्रोही भएर पनि देखेँ थियो समाजमा र धेरैपल्ट म डिप्रेस अप्रेस्ड डिस्क्रिमिनेटेड भएको मलाई फिल भयो, तर त्यसले मलाई पछि सम्झेर ल्याउँदा कुनै बोधर गरेन जस्तो लाग्छ।
त्यति बेला अब थाहा रियलाइज गर्नुभएको थियो, मतलब अब यसरी पहिलो अब हुन्छ नि केटी मान्छे भएर यसरी पहिलोचोटि पहिलो केटी मान्छे स्कुल जाने भनेर त्यो भन्दा त्यस्तो खालको केही त्यो हुन्थ्यो कि तपाईँमा कि मैले अझ के गर्नुपर्छ भन्ने जस्तो खालको सोच आउँथ्यो कि कस्तो लिनुभएको थियो त्यो बेला हुर्किँदा?
मैले चाहिँ एकदमै सुरुमा त मलाई त्यति राम्रो थाहा भएन, जब म चार कक्षा पढ्ने बेला चाहिँ एक घन्टा स्कुल हिँडेर जानु पर्थ्यो, त्यतिखेर एक घन्टा स्कुल हिँड्नु भनेको नौ वर्षको बालिकालाई सजिलो कुरा थिएन होइन, अरू केटीहरूको पनि थिएन। तैपनि म सक्छु, म पढ्छु, मैले पढ्नुपर्छ, मैले पढेँ भने मेरो आफ्नो जीवन राम्रो हुन्छ भन्नेको लागि त्यतिखेरै मलाई अलिकति रियलाइजेसन भइसकेको थियो सानै उमेरमा। र डेफिनेटली आई वान्ट टु डु भन्ने एक किसिमको आई क्यान डु भन्ने भावना चाहिँ ममा सानैदेखि आएको थियो। र त्यही क्रममा मैले एकदमै मिहिनेत गरेँ, मिहिनेत गर्दै गएँ र बिचमा पाँचदेखि सात सातदेखि आठ पढ्ने क्रममा पनि स्टप गराउन खोजिएको थियो, तर मैले त्यसलाई पनि विद्रोही गरेँ होइन। र एसएलसीसम्मको पढाइ गाउँकै स्कुलबाट पढेको हो र त्यतिखेर गाउँमा त्यति फर्स्ट डिभिजन आउने मान्छेहरू कोही पनि हुन्न थियो। फर्स्ट डिभिजन आएर म जिल्लामा टप हुन पुगेँ अनि बल्ल त्यो समाजलाई थाहा भएको हो, छोरी पनि छोरा बराबर जान्ने हुँदो रहेछन्, पढ्न सक्दा रहेछन् भन्ने कुरा एउटा त्यो समाजलाई त्यसले पाठ पनि सिकाएको थियो त्यतिखेरको बेलामा होइन। अनि अब युनिभर्सिटी आउने बेला त कुरै छोडौँ, सोह्र वर्षको उमेर, बिहे गर्ने, अब बिहे गर्न तयार होइन, घर परिवार गाउँ मसँगको छोरीहरू सबै बिहे गरिसकेको, कोही पनि बाँकी थिएन, म सबभन्दा भनौँ न बुढी भइसकेको बिहे गर्न जस्तो सोह्र वर्षको उमेरमा त्यस्तो अवस्था थियो। तैपनि मैले चुनौती लिएँ किनकि मैले 2500 पुरस्कार पाएको थिएँ जिल्लामा पहिलो भएर, अनि त्यसले मलाई एकदम आँट दियो। त्यतिखेर आई सो द पावर इन मनी के हुन्छ नि, म यो 2500 पैसा मसँग छ, म युनिभर्सिटी जान्छु हुन्छ नि, एक किसिमको त्यो खालको उसले मैले जित्न सफल भएँ परिवारमा। र मेरो काकाले सहयोग गर्नुभएको थियो त्यतिखेर राम्रोसँग मलाई थाहा छ। अनि युनिभर्सिटीमा पनि अब म इक्जाम्पल हुनुपर्छ त्यो गाउँमा, अरू छोरीहरूले पनि पढ्नुपर्छ भन्ने खालको धारणा त्यतिखेरमा म विकास भइसकेको थियो, त्यसले गर्दाखेरि त्यो रोल मोडल हुन सजिलो थिएन। अन्त एकदमै मिहिनेत गरेँ र मिहिनेत गर्ने क्रममा युनिभर्सिटीमा पनि म नेपालकै टप हुन पुगेँ र मैले विद्या पदक प्राप्त गर्न सफल
भएँ। एसएलसी पनि टप गर्नुभएको अनि युनिभर्सिटीमा पनि टप गर्नु।
एसएलसी त जिल्लामा मात्रै हो, जिल्लामा केटीहरूमा टप गरेको हो, तर अब युनिभर्सिटीमा चाहिँ भयो भनौँ न।
अनि कस्तो कस्तो अब त्यो बिचबिचमा अब त्यही अब 16 वर्षमा बिहा गरिसक्नुपर्छ भन्ने त्यस्तोहरू कुराहरू आउँदाखेरि कसरी होइन म स्कुल जान्छु नै भनेर चाहिँ कसरी कन्भिन्स गर्न सफल हुनुभयो भनौँ न।
होइन त्यो कन्भिन्स बेसिकली मैले मेरो आफ्नै हार्डवर्कबाट हुन्छ नि, मैले मेहनत गरेर मसँग एबिलिटी छ है भन्ने कुरा मैले देखाउन सफल भएको थिएँ। किनभने अब एसएलसीमा फर्स्ट डिभिजन ल्याउन त्यतिखेरको बेलामा 45 सालको एसएलसी हो मेरो, त्यतिखेरको बेलामा थियो कसैको पनि हुन्छ नि एकदम ठुलो एकदम अचम्मको एकदम ठुलो एचिभमेन्टको रूपमा लिने रहेछ त्यतिखेरको बेलामा होइन लिन्थ्यो। अनि त्यसले गर्दाखेरि अब मेरो आफ्नै हार्डवर्क म हो यसमा त केही अर्कै खालको एबिलिटी छ कि भन्ने कुरा पनि परिवारमा देखिन थाल्यो होइन। अनि परिवारले चाहिँ मलाई धेरै विरोध गर्नुभएको होइन, तर सामाजिक रूपमा ओभरअल समाजबाटै विरोध आएपछि परिवारको पनि केही नलाग्ने रहेछ जस्तो मलाई लाग्थ्यो त्यतिखेर।
अनि
तर एकदमै धेरै विद्रोही गर्नु पर्थ्यो कति ठाउँमा त मैले एकदमै नराम्रोसँग ब्याड होइन हुन्छ नि त्यतिखेर मलाई आफूलाई अनयुजुअल अनफिट ब्याड अर्काको आँखामा देखिएको अझै पनि महसुस हुन्छ।
के गर्नुहुन्थ्यो त्यस्तो गर्दाखेरि चाहिँ के आफूलाई कसरी अब के कसरी सान्त्वना दिनुहुन्थ्यो अथवा के भन्नुहुन्थ्यो आफूलाई जस्तो?
मैले चाहिँ त्यतिखेर के प्रण गरेको थिएँ भने म चाहिँ यो समाजलाई छोरी पनि छोरा जस्तै पावरफुल हुन्छन् र छोरीले पनि हाइएस्ट लेभलको एजुकेसन एटेन्ड गर्न सक्छन् भनेर देखाउँछु भनेर मनमा यति ठुलो प्रण गरेको थिएँ कि त्यो मेरो एउटा मनभित्रको प्रणले चाहिँ मलाई सदैव अगाडि लगिरह्यो होइन। त्यो मेरो आफ्नो इनर पावर मलाई अहिले लाग्छ अब इनर जब त्यो पावर विदिन जुन हुन्छ नि द्याट इज द मेन थिङ एनी एनीबडीज लाइफ भन्ने मलाई अलिक विश्वास लाग्छ र मसँग त्यतिखेरदेखि त्यो खालको एउटा पावर मैले क्रिएट गर्न सकेको रहेछु जस्तो मलाई अलिक भान
हुन्छ। हजुर, अब अहिले अस्ट्रेलियामा पिएचडी पनि गरिसक्नु भएको छ, तर अस्ट्रेलिया चाहिँ कहिले आउनुभयो कि आउने कुरा कसरी जुर्यो भनौँ न?
हाम्रो चाहिँ अस्ट्रेलिया चाहिँ अजिरको स्कलरसिप अन्डरमा आएको हो होइन, मास्टर्स गर्नलाई। अनि त्यसपछि मास्टर्स गरिसकेपछि मेरो हस्बेन्ड र म दुईजनासँगै आएको हौँ। अनि मास्टर्स गरिसकेपछि पिएचडी गर्नलाई पनि स्कलरसिप पाएको थियो, तर त्यतिखेर मैले चाहिँ के भन्नु सम्झ्यो भने अब हामी नयाँ देशमा आएका छौँ, अब यहाँ सेटल हुनु पर्यो भन्ने खालको एउटा धारणा आयो, फेरि बच्चाहरू पाउने क्रम पनि भयो होइन। त्यसले गर्दाखेरि मैले त्यतिखेर कन्टिन्यू गर्न सकिनँ पिएचडीलाई। जब मेरो छोरी 5 वर्षको भएर प्रेपमा जान थाल्यौँ, कान्छी छोरी, त्यसपछि बल्ल मलाई फेरि रिमाइन्डर भयो कि हो यो त मेरो बाल्यकालमा गरेको फोन हो, यो मैले हाइएस्ट लेभलको एजुकेसन एटेन्ड गर्छु भनेर गरेको फोन, त्यो नगरी चाहिँ म मर्नु पनि हुँदैन, मेरो सास पनि जाँदैन होला जस्तो फिल भयो कि मलाई। अनि म छोरी जब प्रेपमा गएँ अनि मैले पनि पिएचडी इनरोल गरेँ, तर मेरो फुल टाइम काम, त्यसपछि 3-3 जना बच्चाहरू होइन, घरको रेस्पोन्सिबिलिटी, दिदी बहिनी समाजको रेस्पोन्सिबिलिटी, इट वाज अ ह्युज रेस्पोन्सिबिलिटी।
रेफ्युजी
वुमेन्स हेल्थमा गरेको, मेरो स्पेसलाइजेसन चाहिँ वुमेन्स हेल्थमा हो मास्टर्समा पनि, अनि पिएचडीमा पनि मैले त्यसलाई अलिकति फलो गरेँ। यसमा चाहिँ मैले के हेरेँ भने म रेफ्युजी एन्ड असलम सिकर्समा काम गर्छु, उनीहरूलाई सपोर्ट गर्ने काम गर्छु होइन प्रोफेसनल्ली। अनि मैले चाहिँ धेरैपटक रेफ्युजी वुमेनहरूले चाहिँ हेल्थ सर्भिसहरू एक्सेस नगरेको पाएँ, र तर किन उनीहरूले हेल्थ सर्भिस एक्सेस गर्दैनन् त भन्ने एभिडेन्स चाहिँ एकदम कम भएको पाएँ होइन। त्यसले गर्दाखेरि म चाहिँ यो एभिडेन्स निकाल्न चाहन्छु, जसले गर्दाखेरि भोलि यो एभिडेन्सलाई युज गरेर प्रोग्राम प्लानिङ होस् अथवा यो गभर्मेन्टले चाहिँ मैले गभर्मेन्टलाई रिकमेन्ड गर्न सकौँ, यो सरकारलाई रिकमेन्ड गर्न सकौँ होइन, प्लानरहरूलाई रिकमेन्ड गर्न सकौँ भन्ने हेतुले चाहिँ मैले चाहिँ रेफ्युजी वुमेन्स हेल्थमा वुमेनहरूको सर्भिस एक्सेस ब्यारियर्स हेल्थ सर्भिस एक्सेस ब्यारियर्स चाहिँ आइडेन्टिफाई गरेको।
अघि तपाईँले हजुर भन्नुभएको अब त्यो पिएचडी त गर्नै पर्छ भन्ने जस्तो खालको कुरा गर्दाखेरि एक किसिमले कस्तो मतलब अब गिभअप त गर्नै हुँदैन भन्ने खालकै, त्यो पढाइ त कहिले जिन्दगीभर छोड्नै हुँदैन भन्ने खालको सोचले अगाडि बढ्नु भएको थियो कि? अब त्यस्तै अब सोच अब आफ्नो छोराछोरीहरूमा नि त्यही यस्तै गर्न चाहनुहुन्छ कि के छ योजना
तपाईँको? यस्तो होइन, मैले चाहिँ गिभ अप गर्नै हुँदैन भनेर, अब लाइफ इज नट सर्टेन होइन, त्यो गिभ अप गर्नै हुँदैन भन्ने कुरा त होइन, तर मैले चाहिँ त्यो छ कक्षामा हुँदाखेरि बनाएको एउटा लेखको एउटा प्रमिस छ होइन, म चाहिँ हायस्ट लेभलको एजुकेसन एटेन्ड गर्छु। त्यतिखेर मलाई एकदमै ब्यारियर्स भएको थियो स्कुल एजुकेसन कन्टिन्यू गर्नको लागि, अनि मैले त्यतिखेर कहाँनिर बसेर कसरी कस अझै पनि मलाई याद आउँछ कतिखेर मैले एउटा अपलोड गरेको थिएँ भनेर होइन। अनि पछि यहाँ अब पछि बच्चा पाउने क्रममा अलिकति बाधाहरू आए होइन, पढ्न कन्टिन्यू गर्न सकेन, काम गर्नु पर्यो, नयाँ ठाउँमा स्क्रचदेखि सुरु गर्नु पर्यो होइन, थाहा छ नै छैन, माइग्रेन हामी सबैको एउटा इस्यु हो। अनि अब पढ्दिनँ होला भनेर सोचिरहेको थिएँ, तर जब स्कुल छोरी प्रेपमा जानेपछि जान थालेपछि मलाई रिमाइन्डर आइहाल्यो होइन मैले गर्नुपर्छ भनेर।
अहिले यसो हेर्दाखेरि अब के अलि आफूलाई केही अचिभ गरेछु जस्तो लागेछ कि अझै पनि त्यस्तो अझै केही गर्न बाँकी छ भन्ने त्यस्तो सोच्नुहुन्छ कि के सोच्नुहुन्छ?
लाइफमा गर्न बाँकी त धेरै नै हुन्छ होइन, मान्छेको एक्सपेक्टेसन त एकपछि अर्को राइज भएरै जान्छ, त्यो ह्युमन नेचर पनि हो, तर सरस्वती हेर्दाखेरि वाट आई अचिभ चाहिँ म एकदमै खुसी छु कि अहिलेसम्म मैले आफूले हुन्छ नि एचिभ गरेको कुरा, प्राप्त गरेको कुराहरूमा सङ्घर्ष सँगसँगै चुनौती सँगसँगै सफलता सँगसँगै त्यसले ल्याएको परिवर्तनहरू पनि छन्। जस्तै अब दिदीबहिनी समाजकै कुरा गर्नुहुन्छ भने बिचमा समाधान हुँदा हुँदै पनि एउटा वुमेनहरूलाई साझा प्लेटफर्मको खाँचो थियो, एउटा सुइटेबल सेफ प्लेटफर्मको खाँचो थियो भन्ने कुरा महसुस भएर दिदीबहिनी समाज खोलियो। इट वाज नट इजी होइन, अब अर्गनाइजेसन फर्म गर्नेदेखि लिएर त्यसलाई इस्टाब्लिस गर्ने, अनि प्लस अब चुनौती त एकदम धेरै, फेरि अब महिलाहरूको संस्था भिन्नै किन चाहिन्थ्यो भन्ने खालको
सवालहरू त्यो मान्छे तपाईँले यो सुरु गर्दाखेरि मान्छेहरू चाहिँ अब किन महिलाहरूको छुट्टै संस्था चाहियो, अहिले जे छ तिनीहरूसँगै काम गरे भइहाल्छ नि भन्ने खालको तपाईँले बताउनु, कस्तो कतिको त्यस्तो भनाइ चाहिँ कतिको आउँथ्यो?
एकदम एकदम धेरै आयो, हामीलाई ब्याक क्लास एकदमै भयो होइन, तर त्यस्तो होइन, पुरुषहरूसँग काम गर्नु हुँदैन भन्ने कुरा होइन होइन, तर जब महिलाहरूको एउटा ठाउँ छ है, यो महिलाहरूको मात्रै ठाउँ हो भन्ने ठाउँ पनि चाहिन्छ भन्ने पक्षको मान्छे हो म चाहिँ होइन। अब त्यही भएर उहाँहरूले चाहिँ त्यसरी सोच्नु भयो होइन, जो अब त्यतिखेरको संस्थाको होल्डर हुनुहुन्थ्यो उहाँहरूको सोचाइमा त्यो डिफ्रेन्ट आयो, तर त्यो थिएन कि उहाँहरूसँग काम नगर्ने सँगसँगै नजाने, महिलाहरूको इम्पावरमेन्ट भने पुरुष बिना त हुनै सक्दैन, has to go hands to hand होइन, तर इट डजन्ट मिन द्याट कहिले काहीँ महिलाहरूलाई त्यो एउटा खालको सेपरेट ठाउँ पनि चाहिन्छ जहाँ चाहिँ उहाँहरूले अब आफ्नो कुरा कहाँनिर राख्ने एउटा सुइटेबल हुन्छ नि सेफ प्लेटफर्म पनि चाहिन्छ भन्ने हिसाबले हामीले त्यो संस्थाको स्थापना गरे हो
हजुर। यसमै अब फाइनल अब अन्तिम प्रश्न है, अब तपाईँको यो एक्सपिरियन्स नेपालदेखिको एक्सपिरियन्स र यहाँ अब दिदी बहिनी समाज स्थापना गर्दाखेरिको एक्सपिरियन्स भन्दाखेरि अब नेपालमा जुन अब सोच हुन्छ होइन, अब महिला बारे सोच अथवा मान्छेहरूको सोच हुन्छ, त्यो अस्ट्रेलियामा आएर त्यो सोचमा परिवर्तन भएको तपाईँले पाउनु भएको छ कि अझै पनि त्यस्तै सोचमै अहिले पनि यहाँ मान्छेहरू रहेका छन् भन्ने जस्तो लाग्छ तपाईँलाई?
होइन, डेफिनेटली हेर्नु, नेपालको त्यो एउटा मेल डोमिनेटेड अब हुन त तपाईँ पनि मेल हो होइन, मेल डोमिनेटेड प्लस मेल इगोको रिफ्लेक्सन यहाँ धेरै स्टेपहरूमा धेरै ठाउँहरूमा हामीले देखेका छौँ। महिलाको लिडरसिपलाई उनी छैन हुन्छ नि, एउटा जुन लेभलको एक्नोलेज हुनुपर्ने अथवा जुन लेभलको रिकग्नेसन हुनुपर्ने त्यो रिकग्नेसन गर्नलाई हिचकिचाउने अवस्था छ भनेपछि तपाईँ आफै बुझ्नुहुन्छ कि त्यो एउटा हुन्छ नि त्यो एक किसिमको कन्सेप्ट एक धारणा चाहिँ यहाँ पनि रिफ्लेक्सन धेरै नै हुन्छ, धेरै ठाउँमा हुन्छ, तर दिस इज अ ग्रो युनो स्लो प्रोसेस हो, यो चेन्ज हुने क्रममा बिस्तारै चेन्ज होला, आइएम भेरी होपफुल होइन, तर डेफिनेटली छ, त्यहाँ नभएको छैन, डिफ्रेन्ट वेबाट छ होइन, अब होला पढ्न छोरालाई पढ्न पठाउने छोरीलाई पढ्न नपठाउने भन्ने खालको त्यतिखेरको जस्तो त पक्कै छैन, त त्यस्तो खालको धारणा त छैन, तर त्यो भन्दैमा छोरीको वुमेनको एउटा वुमेनहरूको एक्सनलाई वुमेनहरूको लिडरसिपलाई वुमेनको गरेका कुराहरूलाई एक्नोलेज गर्नलाई खुलेआम गर्वसाथ एक्नोलेज गर्ने परिपाटी चाहिँ छैन, अझै पनि छैन हाम्रो समाजमा।
हजुर जमुनाजी, धेरै धेरै धन्यवाद, एकदमै राम्रो पोइन्टमा अब आजको कुराकानी सक्नु पर्ने भएको छ, अलिकति अब 5% हाम्रो प्रोग्राम हुने भए भएर जस आजको लागि चाहिँ हामीलाई समय दिनुभएकोमा धेरै धेरै धन्यवाद जमुना पराजुलीजी।
हजुर, थ्याङ्क यू सो मच तपाईँलाई पनि यो मौका दिनुभएकोमा।
र श्रोता हुनुहुन्थ्यो मेलबर्नबाट जमुना पराजुली, दिदीबहिनी समाज भिक्टोरियाका साथसाथै अब उहाँको आफ्नो अनुभव आफ्नो व्यक्तिगत जीवनबारे पनि हामीसँग कुरा गर्दै एसपिएस रेडियोको यो नेपाली कार्यक्रममा, र यो कुराकानी पनि केही बेरमा हाम्रो वेबसाइटमा तपाईँले पाउन सक्नुहुन्छ sbs.com.au/nepali।
लाइक, सेयर र कमेन्ट गर्नुहोस्। एसबीएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।